الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا توبوا إلى الله توبة نصوحا صدق الله مولانا العظيم. رمضان کے مبارک مہینے میں استغفار بھی کرنا ہے اور توبہ بھی کرنا ہے. ایک ایمان والے کے ایمان کا تقاضا یہ ہے کہ وہ ہمیشہ اپنے گناہوں پر اللہ تعالیٰ سے استغفار کرتا رہے. اور اپنی توبہ ہمیشہ چالو رکھے. بعض لوگ یہ سمجھتے ہیں کہ استغفار اور توبہ رمضان کے مہینے ہی میں ہوتی ہے. یقیناً رمضان کے مہینے میں استغفار، اپنے گناہوں کی معافی مانگنا، اس کی فضیلت اور اہمیت زیادہ ہو جاتی ہے. لیکن رمضان کے علاوہ بھی پورے سال ہمیشہ ہمیں استغفار اور توبہ دونوں کام کرتے رہنا چاہیے. کپڑے میلے ہوتے ہیں، ہم اس کو واش کرتے ہیں، دھوتے ہیں، تاکہ کپڑے کا میل گندگی صاف ہو جائے. گناہ کی وجہ سے ہمارا دل بھی میلا اور گندا ہوتا ہے. توبہ اور استغفار اس کے لیے صفائی اور واشنگ ہے. توبہ کریں گے، استغفار کریں گے تو اس کی برکت سے ہمارا دل جو گناہ سے میلا اور گندا ہوا ہے، اس کی صفائی، اس کی پاکیزگی، اس کی طہارت ہو جائے گی. جو بندہ اللہ کے سامنے توبہ کرتا ہے، اللہ اس بندے سے محبت کرتے ہیں. اور اللہ کی محبت، اللہ کا پیار ہم میں سے ہر ایک کو چاہیے. اگر توبہ کریں گے تو اللہ محبت کریں گے، اللہ کا پیار ملے گا. قرآن میں ہے، ان اللہ یحب التوابین، اللہ تعالی توبہ کرنے والوں سے محبت کرتے ہیں، پیار کرتے ہیں، لہذا ہمیں اللہ کے سامنے توبہ کرتے رہنا چاہیے، توبہ کی برکت سے اللہ کی محبت ملتی ہے، توبہ کی برکت سے دل کی گندگی صاف ہوتی ہے اور دل پاکیزہ اور صاف ستھرا ہو جاتا ہے۔ توبہ کرنے کے اندر پہلی چیز ہے ندامت، ندامت کو پچھتاوا بھی کہتے ہیں، یعنی انسان آج تک جو گناہ کے کام کیے اس گناہ کے اوپر اللہ کے سامنے شرم کرے، پچھتاوے، اے میرے اللہ تو نے مجھے انسان بنایا، کتنا بڑا کرم کیا، اگر انسان نہ بناتے، اللہ کسی کو پگ بنا دیتے، سور خنزیر بنا دیتے، کتا بنا دیتے، ہم کچھ نہیں کر سکتے تھے، اللہ نے ہم کو انسان بنایا، کتنا بڑا احسان کیا۔ انسان بنانے کے بعد اللہ تعالی چاہتے تو کسی بے ایمان کے گھر میں پیدا کرتے، اگر ایمان نہ ہوتا تو ہم کفر کرتے، شرک کرتے۔ اللہ کا بہت بڑا احسان ہوا، انسان بنانے کے بعد اس نے مجھے اور آپ کو ایمان والے ماں باپ کے گھر میں پیدا فرمایا۔ ہم میں 99% وہ لوگ ہیں کہ جو ماں باپ کی وجہ سے مسلمان ہیں، یعنی اللہ نے ماں اور باپ مسلمان ہیں ایسی فیملی میں پیدا کیا جس کی برکت سے ہم لوگ مسلمان بن گئے۔ تو اللہ نے کسی مسلمان کے گھر میں پیدا کیا، یہ بھی اس اللہ کا بہت بڑا احسان ہوا میرے اور آپ کے اوپر۔ تو اللہ کے سامنے توبہ کرتے ہوئے، استغفار کرتے ہوئے، دل میں سوچو اور زبان سے بولو، اے اللہ آپ نے مجھے انسان بنایا، اے اللہ آپ نے مجھے مسلمان بنایا، تندرست اور ہیلتھی بنایا۔ کتنے لوگ بیچارے معذور ہوتے ہیں، پیدائش سے معذور ہوتے ہیں، جب پیدا ہوئے تب سے ہی معذور ہوتے ہیں، ڈسیبل پیپل ہوتے ہیں۔ اللہ نے ہم کو ہیلتھی بنایا، تندرست بنایا۔ یہ سوچ کر کے اللہ کے سامنے معافی مانگو، اے اللہ آپ نے انسان، مسلمان، تندرست سب کچھ بنایا، لیکن اس کے باوجود ہم گناہ کرتے رہے، آپ کو ناراض کرتے رہے، نافرمانی کرتے رہے، کرائمز کرتے رہے، اے اللہ ہمارے گناہ کو معاف کر دیجئے۔ اس کو ندامت کہتے ہیں، اسی کو پستانا کہتے ہیں۔ حدیث میں آتا ہے کہ توبہ کرنے کے لیے ندامت، پستاوا، یہ بہت ضروری ہے۔ التوبۃ الندم، توبہ نام ہی ہے ندامت کا، پچھتاوے کا، اللہ کے سامنے شرم کرنے کا، اے اللہ آج تک میں نے آپ کی نعمتیں کھا کھا کر کے، آپ کی نعمتوں سے فائدہ اٹھا کر کے میں نے آپ کی نافرمانی کی ہے، اے اللہ مجھے آپ معاف کر دیجئے۔ تو شرمانا اور پچھتانا دل میں ہونا چاہیے۔ ہم لوگ بات بات میں سوری بولنے کی ایک عادت بن گئی ہے، تو وہ سوری پھر اللہ کے سامنے بھی چلتی ہے کہ کسی ایک انسان کے کچھ ہم سے کچھ تکلیف پہنچ گئی، ذرا ہاتھ لگ گیا، ذرا پیر لگ گیا، کہتے سوری. اور دل میں تو کوئی پچھتاوا نہیں ہوتا کہ مجھ سے غلطی اور بھول ہوئی ہے، بس ایک ظاہر میں ایک طریقہ بن گیا ہے، ظاہر میں ایک سسٹم ہو گئی ہے کہ کسی سے کچھ غلطی مسٹیک ہو جاوے تو کہہ دے گا سوری. دل کے اندر تو کوئی احساس بھی نہیں ہوتا کہ میں نے اس کو تکلیف پہنچائی ہے، میں نے اس کو پریشان کیا ہے. اور اس کی نشانی یہ ہے کہ سیم ایسی ہی غلطی اور تکلیف ہم دو گھنٹے کے بعد پھر ریپیٹ کرتے ہیں، آدھے گھنٹے کے بعد ریپیٹ کرتے ہیں. ابھی چلتے چلتے کسی کو تکلیف پہنچائی اور سوری بول رہا ہے، کہہ دیا. دل میں تو کوئی تکلیف نہیں ہے ہم کو، دل میں ندامت بھی نہیں ہے، دل میں شرمندگی بھی نہیں ہے، لیکن بس ایک رواج ہے، ایک سسٹم ہے، تو ہم بول لیتے ہیں سوری برادر، کہ آگے چلے گئے. اب وہ جو دل میں ندامت نہیں ہوتی ہے، اس کا نتیجہ یہ ہوتا ہے کہ پھر ہاف این آور کے بعد، دو گھنٹے کے بعد وہی مسٹیک پھر سے کرتے ہیں. اگر دل کے اندر ندامت ہوتی، شرمانا اور پچھتانا ہوتا، تو وہ غلطی وہ مسٹیک بہت جلدی جلدی پھر نہیں ہوتی. اگر دل میں ہم شرماتے اور پچھتاتے، تو جس طرح دنیا میں ایک انسان دوسرے انسان کے ساتھ ابھی ایک ظاہر داری میں لگ گیا ہے، وہی ظاہر داری اب اللہ کے ساتھ بھی ہماری ہو گئی، کہ رمضان ہے، مجلس ہے، بیان ہے، دعا کے لیے ہاتھ اٹھائے، تھوڑی دیر کے لیے اللہ کو کہہ دیا اللہ ہم نے بہت غلطی کی، بہت گناہ کیے، اللہ معاف کر دینا، لیکن دل میں ندامت نہیں ہے. اب وہ جو دل میں ندامت نہیں ہے، تو اس کی وجہ سے ہوتا یہ ہے کہ جس گناہ پر ابھی معافی مانگی، مسجد سے باہر نکل کر کے فوراً وہ گناہ کریں گے، فوراً وہ غلطی پھر سے کریں گے. ایسا کیوں ہوا؟ دل میں ندامت نہیں ہے اس وجہ سے. اگر گناہ پر، نافرمانی پر دل میں ندامت ہوتی، پچھتانا ہوتا، تو بہت جلدی جلدی وہ گناہ ریپیٹ نہیں ہوتے. ریپیٹ تو ہو سکتے ہیں، لیکن اس کے لیے ٹائم لگتا، اس کے لیے وقت لگتا. اسی لیے دینی بھائیوں، اپنے اندر یہ پیدا کرو، رمضان کی مبارک راتیں آ رہی ہیں، اپنے گناہوں پر اللہ کے سامنے دل میں ندامت ہونی چاہیے، پچھتانا ہونا چاہیے کہ اللہ آپ نے مجھے ایمان دیا، مسلمان انسان بنایا، ہیلتھی ویلتھی تندرست مالدار بنایا، پھر بھی میں آپ کی نافرمانی کرتا رہا، مالک میں بہت پچھتاتا ہوں، مجھے ندامت ہے، میرے گناہ آپ اپنے کرم سے معاف کر دیجئے. اگر ندامت سے توبہ کریں گے تو گناہ جلدی نہیں ہوں گے، گناہ کے اوپر بریک لگے گی، گناہ کے اندر رکاوٹ آئے گی. دوسرا ایک امپورٹنٹ کام توبہ کے لیے یہ کرنا ہے کہ جب اللہ کے سامنے ہم توبہ کرنے کے لیے، معافی مانگنے کے لیے بیٹھے، تو اللہ کو پرومس کرو، وعدہ کرو، دل سے، بائی ہارٹ، پورے یقین کے ساتھ پرومس کرو، وعدہ کرو کہ اللہ میں فیوچر میں، مستقبل میں، بھوشیہ میں یہ گناہ پھر سے نہیں کروں گا. توبہ کرتے وقت تو اللہ کے ساتھ پکا وعدہ یہی کرو کہ اللہ اب میں یہ گناہ نہیں کروں گا. علامہ رومی نے اپنی مثنوی میں اس کو یوں تعبیر کیا، توبہ کردم حقیقت با خدا، توبہ کردم حقیقت با خدا، نہ شکنم تا جا شود استن جدا. اے اللہ، میں نے آپ کے سامنے ایسی سچی توبہ کی ہے کہ اب تو جان بدن سے نکل جاوے، روح باڈی سے نکل جاوے، پھر بھی میں یہ گناہ نہیں کروں گا. ایسی پکی پرومس اللہ کو کرنے کی کہ اللہ میں آئندہ یہ گناہ کروں گا نہیں. پھر انسان ہے توبہ ٹوٹ جاوے تو دوبارہ توبہ کر لینے کی, اس کا منع نہیں, اس کا انکار نہیں ہے. ہم انسان ہیں, کمزور ہیں. خلق الانسان ضعیفا, ہمارے نیچر کے اندر کمزوری ہے, بہت ضعیف ہے ہم لوگ. لیکن جب توبہ کرے تب تو اللہ کو پورے یقین کے ساتھ کہو کہ اللہ میں آئندہ یہ گناہ نہیں کروں گا. پھر ہو جاوے پھر توبہ کرو, پھر ہو جاوے پھر توبہ کرو. تو یقین کے ساتھ اللہ کے سامنے پکا وعدہ کریں گے کہ اللہ میں آئندہ یہ گناہ نہیں کروں گا. توبہ کے لیے ایک بہت امپورٹنٹ اور اہم چیز ہے حقوق کو ادا کرنا, رائٹس, حقوق. حقوق اللہ کے بھی ہے, حقوق بندوں کے بھی ہے, اس کو ادا کرنا توبہ کے لیے بہت ضروری ہے. اللہ کے حقوق کے اندر ایک چیز یہ آتی ہے کہ قضا نماز ہم پوری کریں, یہ بہت اہم بات ہے. آج کل ہم نفلیں بہت پڑھتے ہیں, پڑھنا بھی چاہیے. نفل نمازوں سے آدمی اللہ کے قریب پہنچتا ہے, اللہ کا کلوز بندہ بنتا ہے. لیکن اگر بالغ ہونے کے بعد ہمارے ذمے کچھ کر فرض نمازیں چھوٹ گئی ہے تو پہلے فرض نماز کو پوری کرو. نفل کو پڑھنا ہے لیکن پہلے فرض نماز پوری کرو. بالغ ہونے کے بعد کی جتنی قضا باقی ہے یہ اللہ کا حق ہے. ہم جب بالغ ہوئے تھے تو صاحب نصاب تھے, زکوٰۃ فرض تھی, لیکن زکوٰۃ ادا نہیں کی تو پچھلی پرانی زکوٰۃ کا حساب کر کے زکوٰۃ نکالو, یہ اللہ تعالیٰ کا حق بنتا ہے. تو توبہ کے لیے اللہ کا حق ادا کرنا, جس میں قضا نمازیں ہیں, قضا زکوٰۃ ہے, حج فرض ہو گئی لیکن خاموخا ڈیلے کرتے رہتے ہیں حج کو. ایک تو یہ ہے کہ حج بند تھی اور کوئی جا نہیں سکا, وہ ایک عذر ہے. لیکن حج میں جانے کے لیے دروازے کھلے ہوئے تھے پھر بھی ہم حج میں نہیں گئے, یہ ہماری کی طرف سے قصور اور کوتاہی ہے. یہ اللہ کے حقوق ہم ادا کریں توبہ کرنے کے واسطے. اور توبہ کے اندر یہ بہت ضروری ہے کہ بندوں کے, انسانوں کے حقوق بھی ہم ادا کریں. آج اس طرف بہت بڑی غفلت ہے ہماری. کسی انسان کا مال کی لائن کا حق باقی ہو, کسی انسان کا جان کی لائن سے حق باقی ہو, اس کو ادا کرو. حق ادا کرنا بہت ضروری ہے توبہ کے واسطے, حقوق کی ادائیگی. میں آپ کو ایک حدیث سناتا ہوں, اس سے اندازہ ہوگا کہ انسانوں کا حق ادا کرنا کتنا ضروری ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ایک کزن ہیں, چچا کے لڑکے ہیں, حضرت فضل ابن عباس رضی اللہ تعالی عنہ. کزن ہوتے ہیں نبی کریم صلی اللہ علیہ وسلم کے. وہ روایت نقل کرتے ہیں کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو بیماری ہو گئی, حضور بیمار ہو گئے, آخری بیماری جس بیماری سے دنیا سے تشریف لے گئے, اس بیماری کے زمانے میں میں ایک دن ملاقات کے لیے گھر پہنچا. چونکہ یہ کزن ہوتے ہیں, فیملی ممبر ہے, تو کہا میں حضور کی ملاقات کے لیے گھر پر پہنچا. حضرت نبی پاک صلی اللہ علیہ وسلم کو شقیقہ کا درد ہو رہا تھا, ये सर है ना हमारा हेड, इसमें आधा कभी दर्द करता है तो उसको अरबी में शकीका कहते हैं, गुजराती में आधा शीशी कहते हैं, कि आधा सर का दुखावा है और इसमें आदमी को बहुत तकलीफ होती है। उसके अलग अलग रीजन है आधे सर के दुखावे के लिए। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को शकीका था, आधा सर दुख रहा था, बहुत दर्द था। और पुराने जमाने के अंदर भी ये तरीका था, आज भी ये तरीका है कि किसी को ये सर में दर्द होता है तो पट्टी बांधते हैं, कपड़ा बांधते हैं और फीट बांधते हैं कपड़ा, ताकि दर्द में राहत होती है, उसको इत्मीनान होता है। किसी के सर के ऊपर रुमाल बंधा हुआ हो तो समझ में आ जाता है कि इनको सर में दर्द हो रहा है, उससे पेन में रिलीफ, राहत हुआ करती है। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी सर मुबारक के ऊपर एक कपड़ा बंधवाया था, कपड़ा यहां बंधा हुआ था फिट, जिससे थोड़ी राहत हो रही थी। तबीयत इतनी कमजोर थी, वीकनेस थी तबीयत में, कि बिस्तर पर आराम फरमा रहे थे लेटे हुए, और उस वक्त तबीयत इतनी कमजोर हो गई थी कि होश चला जाता था, कभी होश आता कभी चला जाता, होश आता बेहोश हो जाते, बार बार वुजू भी करना पड़ता, पानी मंगवाते, वुजू कराओ, मेरे ऊपर पानी डालो, किस तरीके से। हजरत फजल इब्ने अब्बास जब कजिन पहुंचे तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पहले यूं फरमाया, फदला, ये मेरे सर के ऊपर जो कपड़े की पट्टी बांधी हुई है, जरा उसको फीट बांधो। ये पट्टी फीट बांधते हैं तो और राहत होती है। तो पहले तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फीट बंधवाई और उसके बाद फरमाया कि मुझे उठाओ। कितनी कमजोरी होगी अंदाजा लगाओ, ये सोल्जर्स हैं, कंधे हैं, उसका सहारा लेकर के हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उठे। इतनी कमजोरी थी, इतनी वीकनेस थी, और शकीका का दर्द भी बहुत सख्त हो रहा था। कहा मुझे मस्जिद ले जाओ, बहुत तकलीफ, बहुत कमजोरी, लेकिन टेक लगाकर सहारे से मस्जिद तशरीफ ले गए। नमाज का कोई वक्त नहीं था, फिर भी कहा मुझे मस्जिद ले जाओ, मस्जिद ले गए। मस्जिद में पहुंचे, फरमाया मुझे मिंबर पर बिठाओ। हजरत फजल कहते हैं कि मैंने ले जाकर नबी जी को मिंबर पर बिठाया। मिंबर पर तशरीफ फरमा हुए तो कहा, फजल जाओ लोगों को बुला के लाओ, क्योंकि नमाज का वक्त नहीं था, मस्जिद में मजमा नहीं था, जाओ लोगों को बुला। तो हजरत फजल इब्ने अब्बास लोगों को बुलाने निकले कि चलो हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम मस्जिद तशरीफ लाए, सबको बुला रहे, आ जाओ। अब अचानक ऐसा ऐलान सुना, सबको मालूम था कि हुजूर बीमार है, तबीयत कमजोर है, और ऐसी तबीयत में मस्जिद तशरीफ लाए तो लोग खुशी खुशी दौड़े, क्या बात है, पूरी मस्जिद भर गई, मजमा पूरा जमा हो गया। जब मजमा जमा हुआ तो पहली बात अपनी नूरानी और मुबारक जबान से, अल्लाह के आखिरी नबी हमारे आका हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने जो बात फरमाई वो हमारे लिए बहुत बड़ी नसीहत की बात है। इस बीमारी में, इस कमजोरी में, इतनी तकलीफ में मस्जिद तशरीफ लाए, मजमा जमा फरमाया, क्या फरमाया, इन्नमा अना बशर, मैं एक इंसान हूं। कैसी तवाज़ु थी हमारे हुजूर में, मैं एक इंसान हूं। इंसान गलती हो जाती है, پھر فرمایا کہ میں انسان ہوں، اگر کسی کو کسی کی عزت میں نے پامال کی. تین باتیں بہت بڑی فرمائی. پہلی بات، میں نے کسی کی عزت پامال کی، کسی کا انسلٹ ہو گیا، کسی کو تکلیف پہنچ گئی، کسی کی عزت پامال کی. نمبر دو، کسی کو میں نے مارا. تیسری بات، کسی کا کوئی مال پیسہ لینا دینا، اگر یہ تین میں سے کوئی بات ہے تو میں اس وقت یہاں ممبر پر موجود ہوں، آؤ اور اپنا حق مجھ سے وصول کر. یہ کون فرما رہے ہیں؟ امام الانبیاء فرما رہے ہیں، نبیوں کے سردار فرما رہے ہیں. کوئی آدمی یہ سوچ بھی نہیں سکتا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے کسی کی عزت پامال کی ہو. وہ تو لوگوں کو عزت دلوانے دنیا میں آئے تھے، لوگوں کو ان کی مجلس میں عزت ملتی تھی. کوئی سوچ نہیں سکتا کہ حضرت نبی پاک صلی اللہ علیہ وسلم نے کسی کی عزت پامال کی ہو، لیکن پھر بھی ممبر پر پورے مجمع کے سامنے فرمایا کسی کی عزت پامال کی ہو، میں نے کسی کا انسلٹ کیا، آؤ میرے پاس بدلہ لینا. کوئی سوچ سکتا ہے کہ کسی کو اللہ کے نبی نے مارا ہو، غلط طریقے سے پنشمنٹ کی ہو، سزا دی ہو؟ کون سوچ سکتا ہے؟ لیکن اعلان کیا، اگر میں نے کسی کو مارا ہے تو آ کر کے بدلہ لے لو. تیسرا اناؤنسمنٹ یہ تھا، کسی کا مال، کسی کے پیسے کچھ باقی ہو تو آ کر کے مجھ سے بدلہ لے لے. سبحان اللہ، حضور تو لوگوں کو دینے والے تھے، دیتے تھے، لینے والے نہیں، پھر بھی اعلان کر رہے کسی کا کوئی مال باقی ہو تو آ کر لے لے. میرے ایمان والے بھائیو، یہ ہیں حضرت نبی کریم صلی اللہ علیہ وسلم کا طریقہ. بندوں کے حقوق کے معاملے میں، لوگوں کے حق کے معاملے میں، کہ کسی کی عزت، کسی کو مارا، کسی کا مال اگر باقی ہے تو آ کر کے مجھ سے وصول کر لو. دنیا کا معاملہ بہت آسان ہے، اگر دنیا کے اندر صفائی نہیں کی، کلیئر نہیں کیا، تو اللہ کے یہاں حساب دینا بہت مشکل ہے، بہت مشکل ہے، بہت مشکل ہے. یہ اللہ کرے کہ ہماری زندگی میں بھی یہ بات آ جائے. کبھی ہم نے ایسا اناؤنسمنٹ کیا مسجد میں کھڑے ہو کر کے کہ بھائی کسی کا کوئی لینا دینا ہو تو آ کر کے وصول کر لے رہے. شاید اس لیے نہیں کرتے کہ اگر جو مسجد میں کھڑے ہو کے اعلان کروں تو پھر مجھے مسجد میں جی رہنا پڑے، کچھ رہے گا ہی نہیں بعد میں، نہ بنگلہ رہے گا، نہ گاڑی رہے گی، نہ شاپ رہے گی، نہ بیلنس رہے گا، کچھ نہیں رہے گا. اسی لیے کوئی ہمت ومت نہیں کرتا ہے کہ اگر اعلان جو کیا تو اب مسجد میں اذان کی خدمت کی درخواست دینی پڑے گی کہ مجھے مؤذن بنا لو، اب تو کچھ رہا ہی نہیں ہے میرے پاس. اللہ کرے ہمیں اس کی توفیق ہو جائے، اللہ کرے ہمیں اس کی توفیق ہو جائے کہ ہم حقوق، لوگوں کے حق ادا کرنے کے معاملے میں اتنے چوکن نہ ہو جائے. ہمارے بزرگوں نے یہ چیز کر کے دکھا. حکیم الامت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کے بارے میں ہیں، زندگی کے آخری دنوں میں حضرت نے باقاعدہ اعلان کروایا تھا کسی کا کوئی حق باقی ہو تو آ کر کے میرے پاس وصول کر لے گئے، مجھ سے کسی کو تکلیف پہنچ گئی ہو تو آ کر کے وصول کر لے گئے. ابھی کچھ دن پہلے ہمارے حضرت مفتی احمد صاحب خانپوری دامت برکاتہم نے پہلے باقاعدہ اردو میں ایک لمبا چوڑا لیٹر تیار کیا، پھر اس کا گجراتی میں ٹرانسلیشن کروایا، और उसको सोशल मीडिया में खूब शेयर करवाया और उसमें यही लिखा हुआ था कि अगर किसी का कोई हक मेरे ऊपर बाकी हो, किसी को मेरी जात से तकलीफ पहुंच गई हो, मैं जिंदगी की अब उस उम्र पर पहुंच गया हूं आकर के वो वसूल कर ले मुझसे, तो ये जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मुबारक तरीका है वो तरीका हमें भी अपनाने की जरूरत है कि भाइयों भाई एक बात क्या है, ऐसा करने की जरूरत कब पड़ती है, जब हमें याद ना हो। बाज मरतबा ऐसा होता है ना कि आदमी को याद नहीं होता कि मुझे किसी को देना है, मैंने किसी को सताया था, मैंने किसी को मारा था, तब ऐसा ऐलान करने की जरूरत पड़ती है। बाज मरतबा तो इंसान को याद है, अच्छी तरह याद है, पक्का मालूम है, लेकिन नीयत पक्की यही है कि देना ही नहीं है, एकदम स्टील नीयत कि देना ही नहीं है। भाइयों दुनिया में नहीं दोगे अल्लाह के यहां कहां छूट करके जाओगे। खुदा के दरबार का मामला बड़ा संगीन है, बड़ा नाजुक है, बहुत संगीन है, बहुत नाजुक है। मैं आपको हकीकत कहूं, अगर हमें बंगला छोड़ना पड़े, किराए के मकान में रहना पड़े, वो गवारा है, लेकिन किसी का हक बाकी हो वो जिंदगी में अदा कर दो। हम जिस ठाट से जिंदगी गुजारते, लग्जरियस लाइफ, वो छोड़ देनी पड़े और फकीरों की तरह रहना पड़े, ये आसान है आखिरत के अंदर हक बाकी रखने के मामले में। दुनिया में क्लियर कर दो, जो याद है याद कर कर के लोगों का हक चुकाओ, किसी को पनिशमेंट की हो, मारा हो, बिला वजह सताया हो, माफी मांग लो। ये हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मुबारक तरीका है। जब ये ऐलान हो गया तो एक आदमी खड़ा हुआ, देखिए बड़ी दिलचस्प हदीस है, हुजूर के ऐलान पर एक आदमी खड़ा हुआ, कहता हुजूर मेरे 3 दिरहम बाकी है। अब हुजूर की बात सुनिए, क्या फरमाया, मैं तुझे झूठा नहीं कहता हूं, तू कह रहा है कि 3 दिरहम बाकी है, लेकिन मैं यूं पूछना चाहता हूं कौन से बाकी है, बस इतना वो मुझे बता दो कौन से बाकी है। देखिए आज तो कोई हमारे पास मांगने आवे तो बेचारा जो मार खाए बिगर जाएगी कि इतनी हिम्मत की मेरे पास मांगने आया, और मारेंगे नहीं तो कम से कम 50-50 गालियां तो खाते ही जाएगा, गालियां नहीं खावे तो आदमी गरम तो हो ही जाता है, गुस्से तो हो ही जाता है। और बहुत से लोग तो दादागिरी में इनकार कर देते हैं, चल चल कुछ बाकी वाकी नहीं है, खामोगा निकल यहां से। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तर्ज देखिए, क्या फरमाया, मैं तुझे झुठलाता नहीं हूं, पूछना चाहता हूं कौन से बाकी है। तो उसने क्या कहा, एक मर्तबा कोई सवाल करने वाला सवाली आपके पास आया था और सवाल करने वाले को देने के लिए आपके पास कुछ नहीं था, तो आपने मुझे फरमाया ये सवाली को दे दो और बाद में मुझसे ले लेना, वो 3 दिरहम बाकी है। कैसे 3 दिरहम बाकी है वो भी सोचो, कोई फकीर, कोई सवाल करने वाला, कोई मोहताज, कोई पुअर पीपल आया था और आपके पास देने के लिए कुछ नहीं था। हुजूर के पास बहुत सी मर्तबा ऐसा होता था कि कुछ नहीं होता था, तो हुजूर दूसरों को अपील कर देते थे, ये काम हमें भी करना चाहिए। याद रखो ये सुन्नत सीखो, ये सुन्नत सीखो। कोई कलेक्शन वाला आया, कोई गरीब आया, कोई मांगने वाला आया, हमारे पास है तो हम खुशी से दे दें, नहीं है तो कोई दूसरा दे सकता है और आपकी बात वो मानता है तो कहो भाई यहाँ आप कुछ चंदा दे दो, ये गरीब की मदद कर दो, इसकी हेल्प कर दो, ये भी सुन्नत है। हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास कुछ नहीं होता था तो हुजूर दूसरों को कहते थे, अपील करते थे, भाई ये गरीब की हेल्प करो, इनकी मदद करो, इनकी हेल्प करो, इनकी मदद करो। और कोई हेल्प करने वाला भी नहीं मिलता तो आखिर में दुआ देते थे और वादा प्रॉमिस करते थे कि फ्यूचर में मेरे पास आएगा तो आना मैं तुमको दे दूंगा, प्रॉमिस कर देते थे। हम भी तो कम से कम ऐसा करें। आज तो हमारी एक आदत खराब क्या हो गई है कि कोई आता है तो एक तो देंगे नहीं और ऊपर से दो गालियां उसको देंगे, दो बातें सुनाएंगे। ये गलत तरीका है, ऐसा नहीं करना चाहिए। खुद दे दो या दूसरे को अपील कर दो या दुआ कर दो, प्रॉमिस कर दो। तो देखिए उसने कहा तीन दिरहम बाकी है, कहा कौन से, किसी सवाली को दिलवाए थे वो बाकी है। तो हजरत फजल रावी कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुझे फरमाया कि दे दो फजल, इनके तीन दिरहम का हिसाब पूरा कर लो। ये घर के आदमी फौरन तीन दिरहम दिलवा करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हिसाब क्लियर कट कर दिया, साफ सुथरा कर दिया। ये तो हो गया मस्जिद का किस्सा कि मस्जिद में मजमा जमा फरमाया। उसके बाद मस्जिद से निकल करके हजरत आयशा के घर गए, अपनी बीवी हजरत आयशा, और वहां मदीना की औरतों को जमा किया और औरतों में भी यही ऐलान किया हुजूर ने, मस्जिद में मर्दों को और घर जाकर के मदीना की औरतों को जमा किया कि अगर किसी की मैंने इज्जत पामाल की हो, इंसल्ट किया हो, किसी के पैसे बाकी हो तो आके वसूल कर लो। औरतों के मजमे में तो कोई निकली ही नहीं ऐसी। मेरे भाइयों, ये हदीस मैंने इसलिए सुनाई कि तोबा के लिए हुकूक का अदा करना बहुत अहम है, बहुत जरूरी है, और मौत से पहले दुनिया में हुकूक अदा कर लो। जिस दिन हम दुनिया से जाए किसी का कोई हक बाकी न हो, इस हाल के अंदर हम दुनिया से जाए, इंशाल्लाह अल्लाह हमारी तौबा कबूल फरमाए। अल्लाह इस रमजान को हमारे लिए रहमत का जरिया बनाए, बरकत का जरिया बनाए, तकवा का जरिया बनाए। इस्तिग़फार करो, तौबा करो, लेकिन नदामत के साथ, पछतावे के साथ और पक्के इरादे के साथ के गुनाह नहीं करने, और अल्लाह के हक अदा करो और अल्लाह के बंदों के हक अदा करो, ऐसी साफ सुथरी जिंदगी गुजारो। एक बात सुन लो, दुआ कर लेते हैं। फजाइल हज है ना, फजाइल आमाल में, तो जहां फजाइल हज शुरू होती है, तालीम भी ध्यान से सुना करो, उसको रूटीन और रसम मत बनाओ कि दो तालीम का कोटा पूरा करने का है, एक घर की एक मस्जिद की। चाहे सोते सोते तालीम में गुजरे, चाहे व्हाट्सएप पर खेलते खेलते तालीम गुजरे, चाहे दिमाग दुकान पे हो और तालीम में गुजरे, नहीं, तालीम तालीम है, ध्यान से तालीम सुना करो। जहां फजाइल हज है वहां हजरत ने लिखा है कि आदमी हज में जावे, उमरे में जावे, उससे पहले लोगों के हक अदा करके जावे। उमरे में और हज में जावे, उससे पहले लोगों के हक अदा करके जावे। मीरास में बहन का हक, माँ का हक बाकी है, भाई का हक बाकी है, वो अदा करके जावे। बहुत दुख होता है, पता नहीं ऐसी इबादत के ऊपर अल्लाह की या क्या मामला होता होगा। जाहिरी शरीयत के एतबार से तो हम यही कहते हैं कि इनकी इबादत अल्लाह के यहाँ कोई कीमत नहीं रखती, कोई वैल्यूएबल नहीं है, कि लोगों के कर्जे चुकाने बाकी है, लोगों को पैसे देने बाकी है, और जनाब चले उमरे के अंदर, नफिल उमरे पे उमरे कर रहे हैं, और कहते हैं कि मेरी तो रमजान कंटिन्यू 10 साल से हरम में होती है, یہاں لوگوں کے قرضے باقی ہے وہ ادا کر، پھر تو نفل عمرے میں جانا، حج پہ حج کر رہا ہے اور لوگوں کے حقوق کو تو ادا کرنے کی توفیق نہیں ہو رہی ہے تجھے. یہ عمرے اور حج، حقیقت بات یہ ہے کہ اللہ کے یہاں یہ ویلیویبل نہیں ہے، یہ قیمتی نہیں ہے. حق ادا کرو پہلے حق داروں کا. اللہ تعالیٰ مجھے اور آپ کو اس کی توفیق اور سعادت عطا فرمائے، رمضان کو ہماری زندگی میں تقویٰ کے حصول کا ذریعہ بنائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. الحمدللہ رب العالمین. اللہم صل علی سیدنا محمد وعلى آل سیدنا محمد صلاة تنجینا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. يا ذا الجلال والإكرام، اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم صل شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك من خير ما سألك منه نبيك سيدنا محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ منه نبيك سيدنا محمد صلى الله عليه وسلم. وأنت المستعان وعليك البلاغ، ولا حول ولا قوة إلا بالله العلي العظيم. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين.